اللهم صل على رسول الكريم. اعوذ بالله من الشيطان، بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات. مولانا روم نے ایک بڑا خوبصورت نقطہ حکایت کے ذریعے سے سکھایا. یہ جتنے بھی صاحب علم گزرے ہیں اور علم میں جتنا زیادہ بڑا مقام کسی کا ہے، وہ بڑے سے بڑے مشکل نقطے کو نہایت آسان بنا کے پیش کر دیتے ہیں. خوبصورتی یہ ہے کہ انسان علم میں جتنا آگے بڑھ جاتا ہے، جس قدر بلندی کی طرف جاتا ہے علم میں، اس کی زبان اتنی ہی آسان ہوتی چلی جاتی ہے. علم میں جتنا یکتا ہوتا چلا جاتا ہے انسان، اس کی ایک صلاحیت اتنی ہی تیزی سے یا اسی نسبت سے بڑھتی چلی جاتی ہے. اور وہ صلاحیت ہے کہ مشکل باتوں کو کچھ اس انداز میں بیان کر دینا کہ سننے والا یہ سمجھے کہ جس نقطے کو وہ پہاڑ جیسا سمجھا تھا، وہ تو کوئی مشکل چیز ہی نہیں تھی. تو مولانا روم کو اللہ تعالی نے بپنا علم سے نوازا. جن جن مولانا روم کا علم بڑھتا چلا گیا، ان کی چیزوں کو بیان کرنے میں اتنی ہی سادگی آتی چلی گئی. انسانی فطرت میں ہے کہ اگر انسان کوئی چیز دلائل کے ذریعے بیان کرے تو دلائل کو زیادہ دیر سن نہیں پاتا انسان، اس سے بور ہو جاتا ہے تو جو بھٹکتی ہے. لیکن اگر انہی دلائل کو چھوٹی چھوٹی کہانیوں کی شکل دے دی جائے تو وہ دلچسپی کا باعث بنتی ہیں سننے والے کی، اور سننے والے کی دلچسپی آخر تک قائم رہتی ہے. مولانا روم نے علم کے جتنے مشکل مشکل نکات تھے ان کو چھوٹی چھوٹی کہانیوں اور حکایات ہی میں بیان کیا. یہی وجہ ہے کہ مولانا روم نے علماء میں جو مقام پایا وہ دو چار لوگوں ہی کو نصیب ہو سکا. بات ہو رہی تھی مولانا روم کی ایک حکایت کی. ایک یہودی بادشاہ تھا، اس نے ایک ایسی خاتون جو مومن تھی، صاحب ایمان تھی، اس کو کہا کہ تم اس بت کو سجدہ کرو. تو اس خاتون نے انکار کر دیا کہ یہ شرک ہے، میں نہیں کروں گی. تو بادشاہ نے اس خاتون کے چھوٹے سے بچے کو اس کی گود سے چھینا اور آگ میں ڈال دیا. تو ماں نے جب اپنے بچے کو آگ میں جاتے دیکھا تو اس کا ایمان ڈگمگا گیا، اور وہ اپنی مامتا سے مجبور ہو کے اس بات پہ تیار ہو گئی کہ وہ سجدہ کر دے. تو جو ہی وہ سجدہ کرنے لگی تو آگ میں جلتے ہوئے بچے کی آواز آئی کہ آپ اپنا ایمان نہ گنوائیں، کیونکہ میں اس آگ میں نہ جل رہا ہوں نہ میں مرا ہوں، بلکہ یہ آگ میرے لیے اسی طرح گلستان بن گئی ہے جس طرح حضرت ابراہیم علیہ السلام کے لیے گلنار ہو گئی تھی. اب یہ ایک ایسا نقطہ ہے اس کے اندر جو مولانا روم نے بیان کیا اس کہانی میں، وہ ہے انسان کا ایک جہان سے دوسرے جہان کی طرف سفر. اس کی مثال بالکل اس طرح سے ہم دے سکتے ہیں کہ انسان اپنی زندگی کا سب سے پہلا سانس ماں کے پیٹ میں لیتا ہے، पहली बार उसका दिल भी वहीं धड़कता है। अब मां के पेट में बच्चा एक बहुत तंग जगह में पड़ा हुआ होता है, वहीं वो उसको खुराक मुहैया होती है, ये रब ताला की कुदरत है, उसी जगह वो सांस लेता है, उसी जगह उसका दिल धड़कता है, उसी जगह उसकी मूवमेंट होती है, उसी छोटी सी जगह में है। और उस वक्त वो बच्चा उस तंग सी जगह ही को कुल कायनात समझ रहा होता है, और उस तंग सी जगह को ही सबसे महफूज जगह जान रहा होता है, बहुत कंफर्टेबल होता है उस पोजिशन में, हालांकि वो सिमट के लेटा हुआ है, वहां उसका हाथ पांव फैला नहीं सकता, वहां इतनी तंग जगह है, लेकिन उस तंग जगह को ही बड़ी महफूज और कंफर्टेबल जगह समझ रहा है। यही वजह है कि जब रब ताला उसे उस जगह से, उस तंग जगह से निकाल के उसके मुकाबले पर कई बिलियन टाइम्स वसी जहान में लेकर आता है इस दुनिया में, तो अपनी महफूज जगह को छूट जाने पर वो रोता है बच्चा। उसकी दुनिया में आने पर जो उसकी चीख है, जो उसका रोना है, वो उस महफूज जगह के छूट जाने के गम में रोता है वो बच्चा। लेकिन जब इस दुनिया में आ जाता है और होश संभालता है इस दुनिया की खूबसूरती और इस दुनिया की दिलचस्पियां और इस दुनिया की दिलकशी को देखता है, तो एहसास करता है कि वो जगह जहां जिसके छूटने पर मैं रोया था वो तो बहुत तंग थी, उसमें मेरी मूवमेंट भी रेस्ट्रिक्टेड थी, ये दुनिया तो बहुत वसी है, यहां की दिलचस्पियां और यहां की मसरूफियात, यहां की मशगूलियात, ये सब उस जगह की निस्बत बहुत ज्यादा हैं और ज्यादा दिलकश हैं। तो इसी जहान में इंसान दिल लगा के बैठ जाता है और यहां से जाने को किसी का जी नहीं चाहता। जब वो अपनी जिंदगी के सांस पूरे कर लेता है, फिर इस जहान को छोड़कर जाता है, तो मुझ जैसे गुनाहगार लोग रोते हुए जाते हैं, लेकिन वो लोग जिन्होंने सारी उम्र यहां नेक काम किए हैं, अमाल उनके नेक रहे, अल्लाह के कहे पर चलते रहे, वो खुशी खुशी अगले जहान जाते हैं। और उन्हीं नेक लोगों में जिन लोगों पर अल्लाह की खास रहमत हो गई, अल्लाह की नजर इनायत हुई और रब ने उन्हें अपनी दोस्ती अता कर दी, अपना कुर्ब अता कर दिया, वो उम्र का बेशतर हिस्सा इसी इंतजार में गुजारते हैं कि मैं इस जहान से कब जाऊंगा और मेरी मुलाकात कब अपने दोस्त से होगी। इस जहान को छोड़कर जब अगले जहान में जाता है, तो उसकी वसत का अंदाजा होता है कि वो जो जहान में छोड़कर आया वो तो बहुत ही छोटा था, जहां अब आ गया हूं मरने के बाद, इसकी वसत का न कोई हद है न कोई हिसाब। अब वहां जाके थोड़ा सा एक फर्क पड़ता है कि अगर तो अमाल नेक हैं तो जन्नत में चला जाएगा बंदा, और अगर अमाल कुछ ज्यादा अच्छे नहीं हैं तो फिर सूरत हाल खासी मुख्तलिफ होगी उससे। अब उसके बारे में पता चल नहीं सकता कि हमारे अमाल क्या हैं। इसकी मिसाल फिर उस तलवार जैसी हो जाएगी जो किसी गलाफ में है या नियाम में है। अब उस तलवार की असलियत क्या है, किस शक्ल की है, कैसी है, शक्ल का थोड़ा सा अंदाजा हम नियाम की शक्ल से लगा लेंगे, लेकिन उसकी असलियत नहीं जान पाएंगे। उसकी असलियत को जानने के लिए जरूरी है कि हम पर चीजों का इंकशाफ होता हो, चीजें मुनकशिफ होती हों, हमें कश्फ के जरिए दिखाई दे जाए कि नियाम के अंदर तलवार की असलियत क्या है। तो वो रूह जो जिस्म में बंद है हमारे, उस रूह की कैफियत क्या है, वो कैफियत फैसला करेगी कि अगले जहान में जाके इसका अंजाम क्या होना है। तो जैसे तलवार नियाम में बंद है, उसकी असलियत नहीं पता चलती, इसी तरह हमारी रूह जिस्म में बंद है, उस रूह की असली कैफियत हम पर वाज़े नहीं होती। तो अगर हमें कश्फ हासिल हो जाए, हम पर इंकशाफ होने लगे, चीजें मुनकशिफ होने लगे, तो पता ही चलेगा कि नियाम के अंदर जो तलवार बंद है वो स्टेनलेस स्टील की बनी हुई है, या हार्डन स्टील की है, या सिर्फ लकड़ी की है, उसके ऊपर रंग रोगन लोहे का सा कर दिया गया है, इंसान धोखा खा जाए। तो अगर तो वो आला दर्जे की स्टील से बनी हुई है तलवार, तो हर आदमी उसकी तारीफ करेगा, उसको चूमेगा। अगर वो कहीं लकड़ी की है, सिर्फ रंग रोगन उस पर लोहे के दशक किया हुआ है, तो फिर उसका ठिकाना या तो गुस्से से जमीन पर मार दी जाएगी, या आग में डाल दी जाएगी कि इसको जला हो, ये तो सिर्फ लकड़ी है। तो इसी तरह हमारे रूह का हाल है कि जब हम यहां अच्छे अमाल करते हैं तो हमारी रूह फलती फूलती है, तमाना होती है, और जब इस जिस्म से ये रूह निकलेगी तो वो आला मकाम की तरफ जाएगी, और यौम हिसाब के बाद उसका ठिकाना जन्नत होगा। और अगर उसके अमाल, हमारे जिस्म के अमाल ऐसे ही हैं, तो ये रूह फिर किसी मुख्तलिफ अंजाम से दोचार हो जाएगी। अब यहां सवाल ये पैदा हो जाएगा कि वो अमाल क्या हों हमारे, जिनसे हमारी रूह फले फूले, इसकी कसावटें दूर हो जाएं, और कसावटें दूर होने के नतीजे में उसमें लताफत आ जाए। तो इसके लिए जरूरी है कि हम इबादत और नेकी का एक कॉम्बिनेशन अपने लिए तैयार कर लें, और वो हमें उसमें कोई दिक्कत नहीं है, उसके लिए कोई हमें किसी इंटेलिजेंस की जरूरत नहीं है, बल्कि वो कॉम्बिनेशन रब ताला ने पहले ही हमें तैयार करके दिया हुआ है। वो किताबी शक्ल में भी है, कुरान पाक हमारे पास है, और अमली सूरत में भी है, और वो है सुन्नत आप सल्लल्लाहु अलैहि वसल्लम के हयात तैयबा। अगर हम उसे बारीकी से देखेंगे तो बहुत सी चीजें ऐसी हमें वहां दिखाई देने लगती हैं जो हमारे आम नजरियात और आम तसव्वुरात से मुख्तलिफ होंगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी रोजमर्रा जिंदगी को, अपने दिन को तीन हिस्सों में तकसीम किया हुआ था, और हर हिस्सा 8 घंटे पर मोहित था। दिन के 24 घंटे यूं आप सल्लल्लाहु अलैहि वसल्लम ने तीन हिस्सों में तकसीम कर लिए थे। दिन का एक हिस्सा 8 घंटे मुख्तस थे हुकूमती अमूर सरंजाम देने के लिए, बैरूनी वफूद से मुलाकात के लिए, और साहबा कराम से मुलाकात के लिए। दूसरा हिस्सा, दूसरे 8 घंटे मखसूस किए हुए थे आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी फैमिली लाइफ के लिए, अपने अजवाज मुतहरात के साथ वक्त गुजारते थे आप सल्लल्लाहु अलैहि वसल्लम, उनका हाथ बटाते थे, उनको हेल्प करते थे। और तीसरा हिस्सा रात का, آخری 8 گھنٹے ہیں، وہ آپ صلی اللہ علیہ وسلم آرام اور عبادت میں گزارتے تھے. انہیں 8 گھنٹوں میں عبادات بھی فرماتے تھے، انہیں 8 گھنٹوں میں آرام بھی فرماتے تھے. تو یوں آپ صلی اللہ علیہ وسلم نے اپنی زندگی کو بڑے خوبصورت طریقے سے ریگولیٹ کیا ہوا تھا کہ زندگی کا کوئی پہلو نظر انداز نہ ہو. ہم میں سے اکثر لوگ ایک بات کو سمجھ نہیں پاتے، اور وہ ان کا کہنا یہ ہوتا ہے کہ عرب ممالک میں لوگ سنتیں نہیں پڑھتے ہیں، صرف فرض پڑھ کے گھر چلے جاتے ہیں. ایسا نہیں ہے، در حقیقت وہاں کے لوگ سنت پر عمل کر رہے ہوتے ہیں. آپ صلی اللہ علیہ وسلم کا یہ معمول رہا کہ آپ صلی اللہ علیہ وسلم صرف فرض نماز مسجد میں ادا فرماتے تھے، باقی نماز جتنی بھی ہے آپ پرائیویسی میں ادا فرماتے تھے. چونکہ فرض نماز باجماعت پڑھنا چاہیے، اس کی فضیلت ہے، وہ باجماعت پڑھی جاتی تھی، باقی مخفی تھا. تو عرب میں، یہ میرا گمان ہے کہ شاید یہ اسی روایت پر عمل ہوتا ہے، تو آپ صلی اللہ علیہ وسلم کی عبادات ما سوائے فرض کے سب مخفی تھی. جو فرض نماز کا جو فرض حصہ ہے وہ باجماعت تھے، باقی مخفی رہتے تھے، وہ تنہائی میں پڑھتے تھے. تو آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ کو اگر ہم دیکھیں تو اس میں ایک جو میجر ایمفیسس دکھائی دیتا ہے ہمیں، وہ دوسرے انسانوں کے ساتھ سلوک پر ہے، لین دین ہے دوسرے انسانوں کے ساتھ، ایٹیٹیوڈس اینڈ بیہیویئرس ٹوورڈز ادرس، اس پر میجر ایمفیسس ہے. آپ صلی اللہ علیہ وسلم بے پناہ مہربان تھے دوسروں کے لیے، اور اس مہربانی کا تعلق صرف اپنوں تک نہیں تھا، اپنی امت کے لوگوں تک نہیں تھا، بلکہ دشمنوں کے لیے بھی اتنے ہی مہربان تھے آپ صلی اللہ علیہ وسلم. ہم جو کچھ عبادات کرتے ہیں یقیناً اس کا ثواب ملتا ہے، اس کا اجر ملتا ہے، اور ہمیں کرنی چاہیے، اس لیے کہ جو عبادت ہے وہ حق ہے رب تعالیٰ کا ہم پر، اس لیے کہ وہ ہمارا خالق ہے، ہمارا رب ہے. اور رب بھی ایسا جو بے پناہ مہربان ہے، معاف فرمانے والا ہے. یہ رب تعالیٰ کا حق ہے ہم پر جو ادا ہونا چاہیے. اکثر اوقات یہ سننے میں آتا ہے لوگوں سے کہ جی میں 5 وقت کی نماز بھی پڑھتا ہوں، روزے بھی رکھتا ہوں، حج بھی کیا ہوا ہے، لیکن مشکلات مجھ پر پھر بھی آتی ہیں. تو اس سلسلے میں ہمارا ذہن بالکل کلیئر ہونا چاہیے دو طرح سے، کہ جو عبادات ہم کرتے ہیں وہ تو ہم اللہ کا حق ادا کر رہے ہیں، یہ اس کا حق ہے ہم پر کہ وہ لائق عبادت ہے. کیوں لائق عبادت ہے؟ کہ وہ اتنا عظیم ہے، اتنا مہربان ہے، اور وہ ہمیں پالنے والا ہے، ہمارا خالق ہے. یہ چیز رب کو لائق عبادت بنا رہی ہے کہ وہ لائق عبادت ہے، اس لیے ہم اس کی عبادت کر رہے ہیں. دوسرا یہ ہے کہ جو مصیبت آ رہی ہے اس کے بارے میں تو رب تعالیٰ نے قرآن پاک میں بڑا واضح طور پہ بتا دیا کہ انسان پر کوئی مصیبت نہیں آتی ما سوائے اس کے اپنے ہاتھ سے، کہ جو ہم پر مصائب آتی ہیں اس کی ذمہ داری خود ہم پر ہے، ہم اپنے ہاتھوں سے اپنے لیے مشکلات پیدا کرتے ہیں. تو اگر عبادت کو ہم یوں سمجھیں कि हमारा रब लायक इबादत है, इसलिए हम उसकी इबादत कर रहे हैं। ये उसका हक है रब का कि बंदा उसकी इबादत करे, कि वो लायक इबादत है। लेकिन जो चीज हमें जन्नत की तरफ ले जाएगी वो है जिस पर आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा में मेजर एम्फेसिस दिखाई देता है, वो है हमारे रवैये और हमारे तौर तरीके जो हम खल्के खुदा के साथ रवा रखे हुए हैं, वो नेकी है। अगर हमारे रवैये कुरान की बताई हुई हदूद में है, आप सल्लल्लाहु अलैहि वसल्लम के सेट किए हुए मयार के करीब कहीं पहुंचते हैं, या कम से कम वो कोशिश है कि हम उस सुन्नत पर अमल कर लें, तो वो नेकी है। तो इबादत और नेकी का कॉम्बिनेशन हमारी रूह को लताफत के उस मकाम पर ले जाएगा कि जब वो हमारे जिस्म के कैद से आजाद होगी तो उस रूह को जो मकाम मिले वो जन्नत का हो। और अगर ये कॉम्बिनेशन हम अपनी जिंदगी में कायम नहीं कर पाते तो फिर मामला कुछ और शक्ल इख्तियार कर लेंगे और उससे रब की पनाह मांगनी चाहिए। किसी साहब ने सवाल किया है कि जब इंसान गुनाहों से दूरी इख्तियार करे और तौबा कर ले, इसके बाद इसको धुतकारा जाना, उसकी नाकामियां, उसकी किरदार खुशी क्या उसके गुज़श्ता गुनाहों की सजा होती है? इसमें साहिब सवाल ने एक लफ्ज इस्तेमाल किया है, तौबा, गुनाहों से तौबा कर ले। तौबा दरअसल नाम ही इस चीज का है कि जो कुछ कोताहियां और गलतियां इंसान से माजी में हो गई उसके लिए माफी तलब कर ली जाए, अल्लाह के हुजूर माफी मांगी जाए और आइंदा के लिए वादा कर लिया जाए कि मैं ऐसी गलतियां आइंदा नहीं करूंगा। तो ये जो एक गुज़श्ता के लिए माफी और आइंदा के लिए एहतियात का वादा, इसका नाम तौबा है। तो जब हमने अल्लाह से माफी मांग ली सिदक दिल से, रब ताला इतना मेहरबान है कि अगर कोई शख्स उससे माफी मांग ले तो माफ फरमा देता है, बड़ा मेहरबान है, मासवाए शिर्क के वो गिरफ्त करता ही नहीं, वो माफ फरमाता चला जाता है, दरगुजर कर लेता है, सरफे नजर करता है हमसे। लेकिन उसकी इस रहीमी के बावजूद जब हम उससे माफी मांगते हैं तो फिर वो एक लम्हा नहीं लेता, फौरी तौर पर माफ फरमा देता है। तो जब हमारे किसी जुर्म को माफ कर दिया गया, हमारे किसी गुनाह को माफ कर दिया गया, तो फिर उस पर सजा का कोई सवाल नहीं है, माफी नाम ही इसका है। और जो शख्स अल्लाह के हजूर माफी मांग ले और आइंदा के लिए सच्चे दिल से वादा कर ले कि वो गुनाहों से दूर रहेगा, तो न सिर्फ ये कि उसकी पिछली खताओं की सजा मुआफ हो जाती है, बल्कि आइंदा अगर अपने वादे पर कायम रहे तो उस पर इनामात की बारिश भी होती है। हम अक्सर किताबों में पढ़ते हैं कि औलिया अकराम में एक बड़ी तादाद ऐसे लोगों की है जो अपने वक्त के नामी गरामी डाकू रहे, चोर रहे, मुआशरती बुराइयों में मुब्तला रहे, लेकिन उन्होंने फिर सच्चे दिल से तौबा की और उस तौबा पर कायम रहे तो वो अपने वक्त के बड़े वली अल्लाह बने। रब ताला जब किसी को माफ फरमा देता है तो इतना वसीउल ज़र्फ है कि फिर उस पर सजा देता नहीं, माफ कर देता है, फिर उस पर गिरफ्त नहीं करता। ये जो धुतकारा जाता है बंदा, ये तो मुझ जैसे इंसानों की कमजर्फी है, کہ ہم کسی کے گناہوں کو نہ صرف یہ کہ معاف نہیں کرتے بلکہ کبھی بھولتے بھی نہیں ہیں. وہ ہم سے تانے سنتا ہی رہتا ہے اپنے ان خطاؤں کے لیے جس کے لیے وہ معافی مانگ چکا ہے, اور ہم نے یہ بھی کہہ دیا کہ جائیے آپ کو میں نے معاف کیا. تو سنت رب یہ ہے کہ اگر ہم کسی شخص کو معافی مانگنے پر معاف کر دیں تو ہماری زبان پر وہ بات دوبارہ آنی نہیں چاہیے کہ تم نے یہ چوری کی تھی اور میں نے تمہیں معاف کر دیا تھا. یہ کم ظرفی ہوگی. پھر سنت رب تو یہ ہے کہ جب کسی شخص نے معافی مانگ لی تو پھر اسے اس طرح معاف کر دیا جائے کہ دل سے بالکل ہمارے یہ بات نکل جائے کہ اس شخص نے کبھی کوئی غلطی کی بھی تھی, اس کا تانا دوبارہ نہ دیا جائے. اسی طرح یہ سنت رب ہے کہ اگر کسی شخص نے ہمارا کوئی قصور کیا ہے تو وہ ہمارے پاس آ کر صرف اتنا کہہ دے کہ سوری مجھ سے غلطی ہو گئی, تو ہم اسے بڑی خوش دلی سے معاف کر دیں, ایک لفظ کہے بغیر فوراً خاموشی اختیار کر لیں کہ نہیں کوئی بات نہیں ٹھیک ہے جائیے آپ. یہ سنت رب ہے, کیونکہ انسان جب رب کے سامنے ہاتھ جوڑ دیتا ہے معافی مانگتا ہے تو رب بڑی خوش دلی سے اور فوری طور پہ معاف فرما دیتا ہے. تو ہمیں بھی یہ چاہیے کہ ہم اس سنت رب پر عمل کریں کہ اگر کوئی شخص کسی نے ہمارا کوئی قصور کیا اور اس نے آ کر دبی زبان میں ہی صحیح اتنا کہہ دیا کہ سوری غلطی ہو گئی, تو اسے فی الفور معاف کر دیا جائے, اور پھر آگے ظرف کا معاملہ جیسے میں نے عرض کیا, پھر یہ ہمارا ظرف ہے کہ اس آدمی کی اس غلطی کو اپنی زبان پر کبھی نہ لایا جائے, نہ تنہائی میں, نہ لوگوں کے سامنے, نہ اس شخص کے سامنے جس نے کوئی قصور کیا تھا کبھی. اور جہاں تک یہ ناکامیوں کا آپ نے لکھا, ہماری ناکامیاں ہماری بے عملی کا نتیجہ ہوتی ہیں, ماس فائے چند ایک ایکسپشنل کیسز میں جہاں ہم کسی ایسے کام کے لیے کوشش کر رہے ہوتے ہیں جو ہمارے لیے مفید نہیں ہوتا, چونکہ ہماری عقل محدود ہے, ہمارا علم بھی محدود ہے, تو ہم اپنی اس محدود عقل اور محدود علم کی وجہ سے کسی کام کو یہ سمجھ رہے ہوتے ہیں کہ یہ ہمارے لیے فائدہ مند ہے, لیکن رب تمام ظاہر اور پوشیدہ چیزوں کو جانتا ہے, وہ ازل سے ابد تک کی چیزوں سے واقف ہے, وہ جانتا ہے کہ کیا چیز ہمارے لیے اچھی کیا بری. تو اپنی رحیم و کریم ہونے کی وجہ سے, اپنی رحمتوں کے صدقے, ہماری ان کوششوں کو کامیاب نہیں ہونے دیتا جو ہم اس کام کے لیے کر رہے ہوتے ہیں, کیونکہ اگر کامیاب ہو جائیں ہم تو ہمیں نقصان ہو جائے گا. وہ ایکسپشنل چیزیں ہیں, لیکن ناکامیاں ہماری تقدیر کا حصہ نہیں ہے, ناکامیاں ہماری بے عملی کا نتیجہ ہیں, بے تدبیری کا نتیجہ ہیں. ناکامی آتی ہی اس وقت ہے جب ہم کہیں تدبیر میں فیل ہو جائیں یا کوشش کرنے میں ناکام ہو جائیں. تو اللہ تعالیٰ نے جو کچھ ہمیں عقل عطا فرمائی ہے, اللہ تعالیٰ نے جو کچھ ہمیں علم عطا فرمایا ہے, اگر ہم اس سے بہترین کام لیں, پوری تدبیر, مومن کسی تدبیر, مومن کسی فراست سے کام لے لیں, تو رب تعالیٰ ہمیں کامیابی عطا فرماتا ہے, ماسوائے اس صورت میں جو میں نے عرض کی کہ ایسے کام کے لیے کوشش کر رہے ہوں جو ہمارے لیے کل کو نقصان دہ ہے, وہاں رب تعالیٰ پھر ہمیں محفوظ رکھتا ہے اس چیز سے. آخری چیز آپ نے کردار کشی کی لکھی ہے, یہ بدنصیبی ہے کہ ہمارے معاشرے میں, کیونکہ ہم ایک ٹرانزیشن میں ہیں بحثیت قوم کے, تو جو چیز بھی ٹرانزیشن میں ہوتی ہے وہ ولنریبل ہو جاتی ہے مختلف قسم کی اٹیکس کے لیے. تو ہم بحثیت قوم ٹرانزیشن میں ہیں, نتیجہ یہ ہوا ہے کہ اس ٹرانزیشن میں ہونے کی وجہ سے ہمارے اندر بہت سی وہ چیزیں درآئی ہیں جو نہیں آنی چاہیے تھی، اور ان میں سے ایک چیز غیبت ہے جس کو ہم نے ایک خوبصورت نام دے دیا، گوسپ کا. ہم میں سے ہر شخص کو حدیث ازبر ہے کہ کسی شخص کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ وہ کسی سنی سنائی بات کو بغیر تحقیق کے آگے بڑھا دے. ہم جانتے ہیں کہ ہم کسی سنی سنائی بات کو آگے بڑھا رہے ہیں تو ہم جھوٹے ہیں اس حدیث کے سٹینڈرڈ سے. اس کے باوجود ہم غیبت سے کام لیتے ہیں. ہمیں غیبت کے بارے میں حدیث بھی اچھی طرح یاد ہے کہ غیبت کرنے والا گویا اپنے بھائی کا گوشت کھاتا ہے. اس کے باوجود ہم اس سے باز نہیں آتے. اس کی سزا بڑی کڑی ہے. اللہ تعالی ہمیں معاف فرمائے کہ ہم اپنے بھائیوں کے لیے اور خود اپنے لیے اپنی ذات پر ہم ظلم کر رہے ہوتے ہیں جب ہم کسی کی کردار کشی کرتے ہیں. جب انسان کسی دوسرے انسان کے بارے میں کچھ کامنٹس کرتا ہے تو بزرگوں کو کہنا یہ ہے کہ در حقیقت وہ شخص وہ کامنٹس خود اپنی ذات کے بارے میں کر رہا ہوتا ہے. اس لیے کہ جب ہم کسی شخص سے ملتے ہیں جو کچھ ہم اس کے اندر دیکھتے ہیں، اچھائی یا برائی، وہ در حقیقت خود ہماری شخصیت کا عکس ہوتا ہے جو اس انسان کے اندر ہمیں نظر آ رہا ہوتا ہے. یہ اولیاء اکرام کا کہنا ہے. تو جب ہم کسی کی برائی کر رہے ہوتے ہیں تو در حقیقت خود اپنی برائی ہم کر رہے ہوتے ہیں. اس کے لیے تو ایک ہی بات کہی جا سکتی ہے کہ رب کے حضور ہم دعا کرتے رہیں کہ رب تعالی ہمیں توفیق بخشے کہ ہم اس لعنت سے دور رہیں کہ ہم کسی دوسرے شخص کے بارے میں. ہمیں یہ بھی بڑی اچھی طرح سے یاد ہے کہ رب ہمیں دوسروں کی پردہ پوشی کے لیے کہتا ہے. وہ خود ستار العیوب ہے، وہ ہمارے عیبوں کو چھپائے ہوئے ہے. وہ تو اپنی دوسری مخلوق سے یہ چھپائے ہوئے ہے کہ میرے کسی ایک بندے نے کیا کھایا، وہ پوشیدہ رکھتا ہے اس کو. وہ اس چیز کو دوسروں سے پوشیدہ رکھتا ہے کہ میرا یہ بندہ کیا سوچ رہا ہے کسی کے بارے میں. اگر ہماری سوچیں آیا ہوتی، ہر آدمی ایک دوسرے کی سوچ سے واقف ہوتا تو اندازہ لگائیے کہ اس دنیا میں فساد کس طرح سے ہو رہا ہوتا. اللہ تعالیٰ تو یہاں تک ہماری پردہ پوشی کرتا ہے کہ ہمارے کھائے پیے کو چھپائے ہوئے ہیں، محفوظ رکھے ہوئے ہیں دوسروں کی نظروں سے. اللہ تعالیٰ ہماری سوچوں کو دوسروں سے مخفی رکھے ہوئے ہیں. تو ہم کیوں نہ سنت رب پر عمل کریں اور ہم اپنے بھائیوں کے معاملات کو پوشیدہ رکھ لیں، اس کی پردہ پوشی کر لیں بجائے اس کو عیاں کرنے کے. اس کا اجر بے پناہ مل جائے گا ہمیں کہ اللہ تعالیٰ ہمارے عیبوں پر پردہ ڈال دے گا، اس دنیا میں بھی اور آخرت میں بھی. تو ہم در حقیقت خود اپنے ساتھ نیکی کر رہے ہوں گے اپنے کسی بھائی کی پردہ پوشی کر کے کہ اللہ ہمارے عیبوں پر پردہ ڈال دے گا. اللہ تعالیٰ مجھے اور آپ کو سب کو غیبت کی لعنت سے محفوظ رکھے. اللہ ہمیں توفیق بخشے کہ ہم اپنے دوسرے بھائیوں کی پردہ پوشی کر سکیں. انشاءاللہ تعالیٰ بشرط زندگی اگلی اتوار آپ سے ملاقات ہوتی ہے. السلام علیکم.